سبب أبكي حامل بقى
सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
अहिले बिहानको 6 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN-बाट अब प्रसारण हुँदैछ साझा खबर।
शुभप्रभात, यो CIN को साझा खबर हो। उषा तामाङसँगै राजन रुचालको तपाईंलाई स्वागत छ।
सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर CIN खबर.com र मोबाइल एप CIN-बाट पनि सुन्न सकिन्छ।
आज 2081 साल वैशाख 12 गते बुधबार, अप्रेल 24 तारीक सन् 2024, नेपाल सम्मत 1144, वैशाख कृष्ण पक्षको प्रतिपदा तिथि।
साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
कतारका राजा नेपालमा विपिन जोशीको रिहाईका लागि पहल गरिदिन राष्ट्रपति पौडेलको आग्रह। लगानी सम्मेलनमा 52 मुलुकका 634 लगानीकर्ता नेपालमा आउँदै।
वैशाख 12 को डोब पुननिर्माणमा 4.25 खर्ब सकियो। विस्थापितका 92,000 घर अझै बनेनन्। जलविद्युत आयोजनाका लागि विस्फोटक पदार्थको आयात 7 महिनादेखि रोकियो।
भारतको परिपत्रले भन्सारमै थन्कियो नेपाली चिया। इलामको दुर्गम क्षेत्रमा उम्मेद्वारहरू पुगेनन्। मधुमेहका बिरामी काठमाडौँमा सबैभन्दा बढे।
इजरायल हमास द्वन्दका 200 दिन पूरा। गाजापट्टीमा 10 लाख भन्दा बढी विस्थापित। जलवायु र मौसमी खतराबाट एसिया सबैभन्दा धेरै प्रभावित। रूसका उपरक्षा मन्त्री घुस लिएको आरोपमा पक्राउ।
र आईपीएल क्रिकेटमा चेन्नईमाथि लखनऊको जित। आज दिल्ली र गुजरात खेल्ने।
हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
साझा खबरको सबैभन्दा शुरूमा नेपालमा हुन लागेको लगानी सम्मेलन र लगानी सम्मेलनमा आउने लगानीकर्ताको प्रसंग।
आगामी साता काठमाडौँमा हुने तेस्रो लगानी सम्मेलनमा 52 मुलुकका 634 जना लगानीकर्ता तथा सरोकारवाला विदेशी अधिकारी सहभागी हुने भएका छन्। सम्मेलनमा 385 नेपाली व्यवसायी तथा लगानीकर्ता पनि सहभागी हुने लगानी बोर्डले जनाएको छ। मंगलबारसम्म स्वदेशी तथा विदेशी 1900 भन्दा बढ़ीलाई लगानी निम्ता पठाइएकामा नेपाली सहित 1019 जना सहभागी हुने निश्चित भएको हो। डाबर नेपालको काखोला, युनिलिभर, एसएभीएन, कुवेत फण्ड फर अरब इकोनोमिक डेभलपमेन्ट का उच्च तहका प्रतिनिधि लगानी सम्मेलनमा सहभागी हुने बोर्डको भनाई छ। चाइना इन्टरनेशनल डेभलपमेन्ट कर्पोरेशन एजेन्सी CIDCA प्रमुख लुओ झाओहुई र सार्क चेम्बर अफ कमर्सका प्रमुख जेसिम उद्दिन लगानी सम्मेलनमा सहभागी हुनुहुनेछ। एसियन डेभलपमेन्ट ब्याङ्क एडीबी, विश्व ब्याङ्क, एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट ब्याङ्क, अन्तर्राष्ट्रिय मुद्रा कोषको समेत उच्च तहका प्रतिनिधि पनि सम्मेलनमा उपस्थित हुनेछन्। चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेशनल ट्रेड बेजिङका प्रतिनिधि, सबै देशका राजदूत र नेपाललाई हेर्ने भारतमा रहेका विदेशी राजदूत समेत सहभागी हुने निश्चित भइसकेको बोर्डको भनाइ छ। लगानी सम्मेलनमा सहभागी हुन निम्ता पठाइएका देशहरूबाट कन्फर्मेशन आउने क्रम जारी रहेको बोर्डका प्रवक्ता प्रद्युम्न प्रसाद उपाध्यायले जानकारी दिनुभयो। सहभागी हुनेमा सबैभन्दा धेरै स्वदेशी व्यवसायी 385 जना छन्। त्यसपछि बढ़ी चीनका 265 र भारतका 143 जना लगानीकर्ता तथा प्रतिनिधि नेपाल आउनेछन्। यसैबीच लगानी बोर्डले लगानी सम्मेलनमा पेश गर्न 148 परियोजना सम्बन्धी प्रस्ताव तयार पारेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा हिजो बसेको बोर्ड बैठकमा सचिवालयका तर्फबाट लगानी सम्मेलनमा पेश गर्न 148 परियोजना प्रस्ताव तयार पारिएको जानकारी गराइएको हो। निजी क्षेत्रलाई समेत प्राथमिकता दिएर तयार पारिएको सो प्रस्ताव बोर्ड बैठकमा पेश गरिएको बोर्डका प्रवक्ता प्रद्युम्न प्रसाद उपाध्यायले जानकारी दिनुभयो।
यो लगानी सम्मेलनमा जुन 148 आयोजनाहरू शोकेस गर्ने भन्ने कुरा छ, त्यसमा प्राविधिक समितिले जुन निर्णय गरेर सिफारिस गरेको 148 परियोजना छन् तिनलाई चाहिँ बोर्डले अब शोकेस गर्न लिएर जान उपयुक्त छ भनेर यसको निर्णय भएको छ। यसमा चाहिँ अब 20 युआई कल गर्ने र अरू मार्केट साउन्डिङ र शोकेसिङका परियोजनाहरू, निजी क्षेत्रका परियोजनाहरू लगायत 148 परियोजनाहरू छन्। केही छुटेका परियोजनाहरू यिनलाई पनि इन्क्लुड गर्नुपर्छ भनेर विभिन्न माननीय मन्त्रीज्यूहरूले आफ्नो राय व्यक्त गर्नुभयो।
राष्ट्रपति रामचन्द्र पौडेलले कतारका अमीर शेख तमिम बिन हमाद अल थानीलाई प्यालेस्टाइन लडाकु समूह हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाईका लागि पहल गरिदिन आग्रह गर्नुभएको छ। दुई दिने राजकीय भ्रमणका क्रममा हिजो काठमाण्डुमा आउनुभएका अमीरसँग राष्ट्रपति भवन शीतल निवासमा मंगलबार हिजो भएको भेटवार्ताका क्रममा राष्ट्रपति पौडेलले यस्तो आग्रह गर्नुभएको हो। द्विपक्षीय संवादमा सम्माननीय राष्ट्रपतिज्यूले कतारका महामहिम अमीर अल थानीलाई विपिन जोशीको रिहाईका लागि पहल गरिदिन आग्रह गर्नुभएको छ। राष्ट्रपति पौडेलको भनाई उद्धृत गर्दै परराष्ट्र मामिलाका सल्लाहकार सुरेश चालिले भन्नुभयो, जवाफमा महामहिम अमीर अल थानीले पहल गरिरहेको र थप पहल गरिदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। राष्ट्रपति पौडेलको निमन्त्रणामा पहिलो पटक नेपाल आउनुभएका कतारी राजालाई राष्ट्रपति पौडेल आफैले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गएर स्वागत गर्नुभएको थियो। उहाँको सम्मानमा नेपाली सेनाले 21 तोपको सलामी दिएको थियो। विमानस्थलबाट सिधै राष्ट्रपति भवन शीतल निवासमा पुग्नुभएका अमीरलाई राष्ट्रपति पौडेलले विपिनको रिहाईको प्रसंग उठाउनु भएको थियो। विपिनका बुबा आमाले पनि कतारका राजासँग छोराको रिहाईको पहल गरिदिन आग्रह गरिदिन सरकारको ध्यान आकर्षण गराएका थिए। विपिन गत असोज 20 हमास लडाकुको कब्जामा पर्नुभएको थियो। चालिसेका अनुसार कतारी राजासँगको भेटमा राष्ट्रपति पौडेलले पश्चिम एसियाली क्षेत्रमा देखिएको द्वन्द्वको अवस्थाले नेपाललाई चिन्तित तुल्याएको उल्लेख गर्दै कतारले खेलेको भूमिकालाई लिएर प्रशंसा गर्नुभएको थियो। उहाँले भन्नुभयो, सम्माननीय राष्ट्रपतिज्यूले पश्चिम एसिया क्षेत्रमा युद्धको अन्त्य र शान्तिको पुनस्थापनाको काम गर्नुभयो। त्यस्तै पौडेल थानी भेटका क्रममा जलवायु परिवर्तनको विषयमा पनि छलफल भएको बताइएको छ। राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेलले जलवायु परिवर्तनका विषयमा कतारका अमीरसँग संवाद गरेको बताउनु भएको छ। अमीर अल थानीले दुई देशबीच आज हुने समझदारी तथा सम्झौताले नेपालमा रहेका जलस्रोत, कृषि, पर्यटन जस्ता क्षेत्रहरूमा लगानीको नयाँ सम्भावना बढ़ाउन सकिने विश्वास व्यक्त गर्नुभएको छ।
वैशाख 12/2072 महाभूकम्पपछिको पुननिर्माणमा 4.25 खर्ब सकिएको छ, तर 9 वर्षमा अझै 92,000 विस्थापित परिवारका घर पुननिर्माण हुन बाँकी छन् भने सिंहदरबार र धरहरा जस्ता ऐतिहासिक संरचना निर्माण पनि अधूरै छन्। भूकम्पपछिको पुननिर्माणको जिम्मा पाएको राष्ट्रिय पुननिर्माण प्राधिकरण 9 पुस 2078 विघटन भइसकेको छ। बाँकी निजी आवास, सरकारी भवन तथा अस्पताल पुननिर्माणको जिम्मा शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाईले गर्दै आएको छ। प्राधिकरण विघटनपछि निजी आवास, सरकारी भवन तथा अस्पताल निर्माणको जिम्मा 32/2078 पछि भवन विभागलाई आएको छ। प्राधिकरण विघटन हुनु अघिल्लो दिनसम्म पुननिर्माणमा सरकारले 3.71 खर्ब रूपियाँ खर्च गरेको थियो। त्यसपछि विभागले मात्रै पुननिर्माणमा 5.48 करोड़ 65 लाख रूपियाँ खर्च गरेको छ। यसरी भूकम्पपछि निजी आवास, सरकारी भवन र अस्पताल निर्माणमा कुल 3.76 अर्ब 48 करोड़ 65 लाख रूपियाँ खर्च भइसकेको छ। हालसम्म भूकम्पपछिको 9 वर्षमा भएका प्रगति मध्ये निजी आवासमा 88.96% मात्रै सम्पन्न भएको छ। स्वास्थ्य भवनतर्फ 81.43%, सरकारी भवनतर्फ 98.31%, एकीकृत बस्तीतर्फ 91.51%, विद्यालयतर्फ 98.65% अनि खानेपानीको क्षेत्रमा भने 100% नै प्रगति भएको छ। 349 सम्पदाको पुननिर्माण बाँकी छ। अझै 3 वर्ष लाग्ने र 5 अर्ब आवश्यक पर्ने अनुमान गरिएको छ।
विद्यालय केन्द्रित वातावरण सरसफाई कार्यक्रमका लागि सरकारले 35 सामुदायिक विद्यालयसँग सम्झौता गरेको छ। वातावरण विभागले वातावरण सरसफाईका लागि विद्यार्थीलाई परिचालन र प्रशिक्षित गर्ने उद्देश्यले गत मंगिरमा विद्यालयहरूबाट प्रस्ताव आह्वान गरेको थियो। विभागले तोकेको मापदण्ड अनुसार प्रस्ताव पेश गरेका सामुदायिक विद्यालयसँग कार्यक्रम सञ्चालनका लागि सम्झौता गरिएको छ। विद्यालयमा कार्यक्रम कार्यान्वयनका लागि भौतिक र सचेतना गरी जम्मा 2 विषयगत क्षेत्रहरू समावेश गरिएका छन्। सम्झौता अनुसार यस कार्यक्रमबाट सम्बन्धित सूचना जानकारी वा रचना नाटक आदि स्थानीय एफएम रेडियो मार्फत प्रचार प्रसार गर्नुपर्ने हुन्छ। भौतिक गतिविधिमा भने कम्तीमा 30% शोभनीय प्रजातिका र बढ़ीमा 70% रूख फलफूल सहित प्रजातिका बिरूवा रोप्नुपर्ने भनिएको छ, जसका लागि विभागले प्रत्येक विद्यालयलाई 1,45,000 रूपियाँ भुक्तानी गर्ने विभागका उपमहानिर्देशक तारादत्त भट्टले सीआईएनसँग बताउनुभयो।
विद्यालय केन्द्रित वातावरण संरक्षण कार्यक्रम अन्तर्गत हामीले देशभरका सरकारी विद्यालयहरूलाई वातावरण संरक्षण सम्बन्धी जनचेतना जगाउने उद्देश्यले त्यसमा विद्यालयमा कार्यरत शिक्षक कर्मचारी र विद्यार्थीहरूलाई वातावरण जनचेतना जगाउने उद्देश्यले हामीले यो कार्यक्रम कार्यान्वयन गरिराखेका छौँ। यस अन्तर्गत हामीले देशभरका 35 विद्यालयहरूलाई छनौट गरेर यो उहाँहरूसँग सम्झौता गरेर कार्यक्रम अगाडि बढ़िरहेको छ। यसमा सम्बन्धित विद्यालयले वातावरण संरक्षणसँग सम्बन्धित कार्यक्रम जनचेतना जगाउने विभिन्न अतिरिक्त क्रियाकलापहरू विद्यार्थीहरूमा अतिरिक्त क्रियाकलापहरू गराउने उद्यानहरू विद्यालयभित्र हरियाली प्रवर्धन गर्ने वृक्षारोपण गर्ने विभिन्न किसिमका फोहोर मैलाहरूको व्यवस्थित विसर्जन गर्नुको लागि कम्पोस्टिङ मलहरू बनाउने लगायत जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्नलाई हामीले उहाँहरूसँग सम्झौता गरेका छौँ।
विभागले आगामी आर्थिक वर्षमा यस कार्यक्रमलाई देशभर विस्तार गर्ने योजना लिएको समेत उहाँले बताउनु भएको छ।
सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा कतारी राजाको नेपाल भ्रमण र नेपाली कामदारको हितमा गर्न सकिने अपेक्षा।
उहाँको कामदारको जतिकै सुरक्षाको प्रबन्ध गरियो भनेदेखि भोलिका दिनहरूमा हाम्रा कामदार जाने वातावरण अझ उत्साही ढंगले अगाडि बढ़ला भन्ने हामीले सोचेका छौं।
भारतको परिपत्रले भन्सारमै थन्कियो नेपाली चिया, इलामको दुर्गम क्षेत्रमा अझै पुगेनन् उम्मेद्वार, मधुमेहका बिरामी काठमाडौँमा सबैभन्दा बढ़ी लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
गर्मीयामको शुरूआतसँगै वनमा आगलागी भइरहेको देख्नुभयो भने एक्लै वा सीमित संख्याका नागरिक मात्रै निभाउन शुरू नगर्नुहोस्।
यस बारेमा वन समूहका पदाधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायसँग सरसल्लाह गर्नुहोस् र मिलेर आगो निभाउन जानुहोस्।
आगो निभाउन जाँदा नाइलन वा पोलिस्टरका लुगा नलगाउनुहोस्। के कस्ता सामग्री लैजाने भन्ने बारेमा पहिले नै छलफल गर्नुहोस्।
आगलागी भइरहेको स्थान, हावाको गति, मौसमी अवस्थाको विश्लेषण गर्नुहोस् र सुरक्षित स्थानतर्फ जानु परे उपयुक्त बाटो पनि निश्चित गर्नुहोस्।
आगलागी भइरहेको स्थान भन्दा 10 वा 15 मिटर वरपर स्याउला सोतर, सुकेका हाँगा लगायत जम्मा गर्नुहोस् र सुरक्षित रूपमा आगो लगाउनुहोस्। यसरी अग्निरेखा बन्दा आगो अरू ठाउँमा फैलिन पाउँदैन।
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल र अकोराब सीआईएन।
बाल बालिकालाई धेरै तातो पानीले नुहाइदिँदा वा धेरै तातो तेल शरीरमा लगाइदिँदा वा तातो इँटा तातो खरानीले सेक्न खोज्दा पोलेका घटनाहरू प्रशस्तै भेटिन्छन्।
हट वाटर ब्याग प्रयोग गर्दा थिचिएर फुट्न गई तातो पानी शरीरमा परि जलन हुन सक्छ।
तातो वस्तुले पोलेमा के गर्ने त?
सबभन्दा राम्रो, पोलेको घाउमा 20 मिनटसम्म सफा पानी हाल्नुपर्छ। बगेको सफा पानी भए धारा नभए बाल्टीको पानी जगले उगाएर हाल्नुपर्छ र घाइतेलाई सकभर छिटो अस्पताल पुर्याउनु पर्छ।
पोलेको ठाउँमा घिउकुमारी, गोलभेडा, टुथपेस्ट वा अन्य कुनै पनि कुरा लगाउनु हुँदैन, यसले घाउमा संक्रमण हुन सक्छ। यस्तो बेला सकभर घाइतेलाई जीवनजल वा अन्य झोलिलो कुरा पिउन दिनु राम्रो हुन्छ।
अग्निजन्य दुर्घटना न्यूनीकरणका लागि चान्स फर नेपाल युके र बीभीएस नेपालद्वारा जनहितमा जारी सन्देश।
सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
तपाईं अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएन को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
नयाँ पत्रिका दैनिकको अर्थ पत्रिका पृष्ठमा 7 महिनादेखि रोकियो जलविद्युत आयोजनाका लागि विस्फोटक पदार्थको आयात शीर्षकमा मिलन विश्वकर्माले लेख्नु भएको खबर छ। नेपाली जलविद्युत परियोजनालाई आवश्यक विस्फोटक पदार्थ आयातका लागि नो अब्जेक्सन सर्टिफिकेट एनओसी दिन भारतले पुनः आनाकानी गरेको छ। पछिल्ला 7 महिना यता भारतीय दूतावासले एनओसीका लागि थुप्रै परियोजनाका आवेदनलाई होल्ड गरेर राखेको प्रवर्धकले गुनासो गरेका छनृ यसअघि पनि नेपाल स्थित भारतीय दूतावासले माघ 2079 असार 2080 नेपाली जलविद्युत परियोजनालाई विस्फोटक पदार्थको आयातका लागि एनओसी दिन आनाकानी गरेको थियो। साउन दोस्रो साताबाट दूतावासले एनओसी दिएको थियो, तर पछिल्लो सात महिना यता भारतीय दूतावासले पुनः विस्फोटक पदार्थको एनओसी नदिएको ऊर्जा व्यवसायीहरूले बताएका छन्। सरकारी परियोजना 22 मेगावाटको रोलबालिङले विस्फोटक पदार्थ आयातका लागि एनओसी माग गर्दै 5 सेप्टेम्बरमा भारतीय दूतावासमा आवेदन दिएको थियो, तर उक्त परियोजनाले अझै एनओसी पाउन सकेको छैन। यो परियोजनामा चिना निर्माण कम्पनी पनि आबद्ध छ। यसैगरी अर्को परियोजना 140 मेगावाटको तनहु जलविद्युतले पनि गत अक्टोबरमा पुरानो एनओसीको नवीकरणका लागि भारतीय दूतावासमा आवेदन दिएको थियो, तर दूतावासले अझै एनओसी नवीकरण गरेको छैन। तनहु परियोजनामा पनि चिना निर्माण कम्पनी आबद्ध छ। सम्भवत चिनिया ठेकेदार भएका कारण भारतीय दूतावासले एनओसी नदिएको हुन सक्ने ऊर्जा व्यवसायीहरू बताउँछन्। निजी क्षेत्रबाट निर्माणधीन 45 मेगावाटको कसुवा खोलाले नोभेम्बरमा 56 मेगावाटको जुम खोलाले 2023 डिसेम्बरमा 40 मेगावाटको इस्वा खोला र 40 मेगावाटको अप्पर सङ्खुवा खोलाले जनवरीमा सुपर त्रिशुलीले अक्टोबरमा विस्फोटक पदार्थ आयातका लागि भारतीय दूतावासमा आवेदन दिएका छन्। सोही पृष्ठमा भन्सालमा थन्किएको एक वर्षपछि चिनिया मल काठमाडौँमा शीर्षकमा रामकृष्ण थापाले सिन्धुपाल्चोकबाट लेख्नु भएको खबर छ। गत वर्ष वैशाखमा चीनबाट आयात गरी तातोपानी भन्सालमा थन्किएको रासायनिक मल बल्ल काठमाडौँ पठाउन शुरू गरिएको छ। कृषि सामग्री कम्पनीले ठेक्कामा दिएको 7,35,000 बोरा मल गत साताबाट पठाउन शुरू गरिएको तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत दयानन्द केसीले जानकारी दिनुभयो। गोदाममा रहेको 3,500 टन मल मध्ये 1,200 टन काठमाडौँ पुगेको र 2,300 टन जाने क्रममा रहेको उहाँको भनाइ छ। तातोपानी भन्सार कार्यालयका अनुसार 111 कन्टेनरबाट 2080 वैशाख महिनाभर ल्याएको 7,35,000 बोरा रासायनिक मल भन्सार यार्डभित्र गोदाममा थन्किएको थियो।
कान्तिपुर दैनिकमा इलामको दुर्गममा पुगेनन् उम्मेद्वार भनेर लक्ष्मी गौतमले माङसेबुङ इलामबाट लेख्नु भएको खबर छापिएको छ। एकगाग्री पानी डोकोमा बोकेर घर ल्याइदिनु पर्दा माङसेबुङ दुईकी सनुजा शंकरको आधा घण्टा दिन बित्छ। पानी खेप्ता खेप्तै जिन्दगी नै जाने हो कि भन्ने चिन्ता पनि उहाँलाई छ। मुहान टाढा छ, पसिना पुस्दै उहाँले सुनाउनुभयो, हाम्रो त पानी बोक्दा बोक्दै आधा जीवन बितिसक्यो। सनुजाकै जस्तो दुःख छ रमिला सम्बा हाम्फेको पनि। एकल गोरु गाई र बाछोलाई खुवाउन उहाँले 12 गाग्री र भान्सालाई दिनहुँ 4 गाग्री पानी हरेक दिन नबोकी धेरै छैन। नजिकै दै गरेको उपनिर्वाचनले उहाँलाई कुनै पनि सारा दुःख सुनाउने मेसो जुराइदिए जस्तो भएको छ। पहिलेका चुनावमा घरघरै पानी ल्याइदिन्छौ पाइप दिन्छौ भन्नेहरू जिते पछाडि फर्केर आएनन्। माङसेबुङ दुई इभाङकी सम्बा हाम्फेले भन्नुभयो, आफ्नो दुःख आफैसँग छ। यसपटक त भोट माग्न पनि कोही आइपुगेका छैनन्। आए त मुखभरिको जवाफ दिएर पठाउँछु। इलाम दुईमा पर्ने माङसेबुङ एक र दुईका दुर्गमका यी बस्ती सुक्खाग्रस्त छन्। इलाम सदरमुकामबाट 80 किलोमिटर दूरीमा भए पनि बाटोको दुरावस्थाले गाडीमै पुग्न पनि 6 घण्टा लाग्छ। यहाँका अधिकांशको दुःख पनि पानीसँगै जोड़िएको छ। यस्तै दुःख देउमाई र माई नगरपालिकामा पनि छ। तर पानीको यो हाहाकार चुनावमा मात्रै उठ्ने र त्यसपछि हराउने हुँदा स्थानीय आक्रोशित देखिएका छन्। माङसेबुङ गाउँपालिकाका निवर्तमान अध्यक्ष डकेन्द्र इन्दिगो यस क्षेत्रबाट पटक पटक निर्वाचित सांसद र पूर्व मन्त्रीहरूले पुल निर्माणलाई चुनावी एजेण्डा बनाए पनि जितेर गएपछि कहिल्यै नसम्झेको अनुभव सुनाउनुहुन्छ। पानीको समस्यासहित भरपर्दो प्रसूति सेवा दिने स्वास्थ्य संस्था नहुँदा धरान र दमक पुग्नुपर्ने बाध्यता रहेको छ। फेवा र फाकफोक खोलामा लामो समयदेखि पुल नहुँदा बर्खाको बेला स्थानीय मर्कामा पर्ने गरेका छन्। यसपालि सबै दुःख सुनाउने भनेर बसेका स्थानीयले भोट माग्न उम्मेद्वार घर घरमा नआएपछि के सुनाउने भनेर अचम्ममा परिरहेका छन्।
कान्तिपुर दैनिकी अर्थ वाणिज्य पृष्ठमा पेट्रोलियम परियोजना कुन मोडालिटीमा बन्ला, अनुदान वा ऋण टुगो लगाउन निगमको टोली भारतमा शीर्षकमा राजु चौधरीले लेख्नु भएको खबर छ। गत जेठमा प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा भारतको लगानीमा 2 पाइपलाइन र 1 ग्रीनफील्ड टर्मिनल भण्डारण गृह बनाउने समझदारी भएको थियो। प्रधानमन्त्री दाहाल र भारतीय समकक्ष नरेन्द्र मोदीको उपस्थितिमा तत्कालीन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल र भारतीय पेट्रोलियम मन्त्री हरदीप सिंह पुरीले समझदारी पत्र आदान प्रदान गर्नुभएको थियो। समझदारी पत्रमा भारतको सिलीगुड़ीदेखि नेपालको झापासम्म पेट्रोलियम पाइपलाइन र ग्रीनफील्ड टर्मिनल निर्माण गर्ने उल्लेख छ। मोतिहारीदेखि अम्लेखगंजसम्म रहेको पेट्रोलियम पाइपलाइनलाई चितवनको लोथरसम्म विस्तार गर्ने समझदारी भएको थियो। परियोजना विस्तार गर्ने सहमति भए पनि 11 महिना बित्दा समेत मोडालिटी टुङ्गो लागेको छैन। भारतले अनुदानमा परियोजना बनाइदिन आलटाल गरेपछि ढिलाइ भएको जानकारहरू बताउँछन्। सोही पृष्ठमा भारतको परिपत्रले भन्सारमै थन्कियो नेपाली चिया शीर्षकमा खबर छ। भारतको वाणिज्य मन्त्रालयबाटै नेपाली चियालाई 100% जाँच्न परिपत्र भएपछि पूर्वी नाका हुँदै भारत निर्यात भएको 100 टन चिया यति बेला मेची पारी पानी ट्याङ्की भन्सार परिसरमा थन्किएको छ। भारतको वाणिज्य मन्त्रालय नयाँ दिल्लीले नेपालसँग सीमा जोड़िएका भन्सारहरूलाई हालै परिपत्र गरी 100% जाँचेर मात्रै नेपाली चिया आयात गर्न सम्बन्धित भन्सारहरूलाई आदेश दिएको कोलकाता स्थित नेपाली महावाणिज्य दूत ईश्वरराज पौडेलले जानकारी दिनुभयो। नागरिक दैनिकमा मधुमेहका बिरामी काठमाडौँमा सबैभन्दा बढ़ी शीर्षकमा पवित्रा सुनारले लेख्नु भएको खबर छ। मधुमेह र उच्च रक्तचापका बिरामी काठमाडौँमा सबैभन्दा बढ़ी पाइएका छन्। 6 महिनाको अवधिमा काठमाडौँभित्रका प्राथमिक स्वास्थ्य केन्द्रमा परीक्षण गराएका बिरामी मध्ये धेरैमा मधुमेह देखिएको हो। प्राथमिक स्वास्थ्य केन्द्र मार्फत जिल्ला जनस्वास्थ्य कार्यालयमा संकलित रिपोर्ट अनुसार मधुमेहका रोगीको संख्या बढ़ेको पाइएको महानगरले जनाएको छ। उपचारमा पुगेका बिरामी मध्ये 91,692 जनामा मधुमेह देखिएको हो।
साझा खबरमा अब हेलो सीआईएन सजना तिमल सिन्हाबाट।
नमस्कार, मेरो नाम सरोज कुमार माझी, म गोलबजार नगरपालिका वडा नम्बर 4 बोलिरहेछु। हजुर, यो हरेक विषयमा 35 अङ्क ल्याउनै पर्ने कति कक्षासम्म होला हजुर?
यस बारेमा स्पष्ट पार्दै हुनुहुन्छ राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा।
स्कुल एजुकेसनमा चाहिँ अब के हो भने 35% चाहिँ अङ्क लिनुपर्ने अनिवार्य चाहिँ सबै क्लासलाई हो। स्कुल लेभलमा यो वर्षदेखि सबै क्लासमा लागू हुन्छ हजुर।
सीआईएनको फेसबुक पेजमा नेत्रलाल प्रश्न गर्नुहुन्छ, जिल्ला अदालतबाट भएको निर्णयमा चित्त नबुझे पुनरावेदन गर्न मिल्छ कि मिल्दैन? नेत्रलालजी, यस विषयमा जानकारी गराउँदै हुनुहुन्छ जिल्ला अदालत दाङका श्रेष्ठदार दामोदर घिमिरे।
एकदम उहाँले सक्नुहुन्छ, सरकारी वकिल मार्फत जान सक्नुहुन्छ, उहाँहरू पुनरावेदन गर्ने बाटो खुल्ला हुन्छ। त्यो फाइलको आधारमा अदालतले एउटा आदेश गरेको हुन्छ, त्यो आदेशमा चित्त नबुझ्ने पर्थे त्योभन्दा माथिल्लो तहमा जानु उहाँको अधिकार हो, त्यहाँ जान पनि सक्नुहुन्छ।
नमस्कार, मेरो नाम राम पाण्डे, लमजुङको दुर्बी गाउँपालिका वडा नम्बर 4 नौथरसेराबाट बोल्दैछु। नागरिकता बनाउनका लागि चाहिँ कति वर्ष उमेर पुग्नुपर्छ?
तपाईँले नागरिकता बनाउन जाने दिन 16 वर्ष पूरा भएको हुनुपर्छ। तपाईँ जुनसुकै बेला हाम्रो आइबीआर नम्बर 01-5268-646 फोन गरेर आफ्नो प्रश्न, जिज्ञासा, गुनासा, समस्या अनि प्रतिक्रिया रेकर्ड गर्न सक्नुहुन्छ।
साझा खबरमा अब विदेशका खबर। इजरायल हमास द्वन्द्वमा 200 दिन पूरा हुँदा गाजापट्टिका 10 लाख भन्दा बढ़ी बासिन्दाहरूले आफ्नो घर गुमाएका छन्। त्यहाँको 75% जनसंख्या इजरायल हमास द्वन्द्वको प्रकोपपछि विस्थापित भएका हुन्। सन् 2023 जलवायु र मौसमी खतराबाट एसिया विश्वकै सबैभन्दा धेरै प्रकोप प्रभावित क्षेत्र भएको संयुक्त राष्ट्रसंघले बताएको छ। एसियामा बाढ़ी र आधी मानवीय र आर्थिक क्षतिको प्रमुख कारण भएको बताइएको छ। गत वर्ष विश्वव्यापी तापक्रम कीर्तिमानी उचाइमा पुगेको थियो। र रूसका उपरक्षा मन्त्री टिमुर इभानोभलाई घुस लिएको अभियोगमा पक्राउ गरिएको रूसी अनुसन्धान समितिले जानकारी दिएको छ। समितिले रूसी संघका रक्षा उपमन्त्री टिमुर बादिमोभिच इभानोभलाई फौजदारी संहिताको धारा 290 भाग 6 अन्तर्गत अपराध गरेको आशंकामा पक्राउ गरिएको जनाएको छ। घुस लिएको बारे थप विवरण भने सार्वजनिक भएका छैनन्।
साझा खबरमा अब खेल खबर। मार्कस स्टोइनिसको शतक प्रेरित लखनऊ सुपर जायन्ट्सले इण्डियन प्रिमियर लीग आईपीएलमा चेन्नई सुपर किङ्सलाई पराजित गरेको छ। गैराति भएको खेलमा लखनऊ 6 विकेटले विजयी भएको हो। चेन्नईले दिएको 211 रनको लक्ष्य पछ्याएको लखनऊले 3 बल बाँकी रहँदै 4 विकेट गुमाएर लक्ष्य भेट्टायो। लखनऊका मार्कसले अभिजित रहँदै 124 रन बनाउनुभयो। त्यसअघि घरेलु टोली चेन्नईले टस हारेर पहिला ब्याटिङ गर्दै बीस ओभरमा 4 विकेटको क्षतिमा 210 रन बनाएको थियो। जितसँगै लखनऊ शीर्ष 4 उक्लिएको छ। 8 खेल खेलेको उसको 10 अङ्क भएको छ। पराजित चेन्नई समान खेलबाट 8 अङ्क जोड्दै 5 औं स्थानमा रहेको छ। आईपीएलमा आज दिल्ली र गुजरात बीच प्रतिस्पर्धा हुनेछ।
कतारी राजाको नेपाल भ्रमण र नेपाली लिन सक्ने फाइदा कुराकानी अरू खबर र कार्टुन पनि बाँकी नै छ सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
बारम्बार खडेरी र आधी बेरी आउँदा उठी बास भएको बेला कहाँ जाउँला के खाउला सुक्खा ठाउँमा बाँच्न सक्ने बोट बिरुवा रोपौ खाली ठाउँमा हरियाली बाढी पहिरो रोकौ कृषि भूमि व्यवस्थापन विकास कार्य गर्दा राम्रो हुन्छ गाउँ घर ज्ञान सिप जोड्दा घाँसे मैदान चरण क्षेत्र पानी कामुल जोगाउ पशुपालन कृषि गरी छोरा छोरी पढाउ परिवर्तन हुँदा नि जलवायु बाँच्न मिल्छ जीवनको सत आयो बाँच्न मिल्छ जीवनको सत आयो बाँच्न मिल्छ जीवनको सत आयो।
जलवायु परिवर्तनले निम्ताएका चुनौतीको सामना गर्न जमिन जल र प्राकृतिक स्रोत व्यवस्थापनका सर्वोत्तम उपलब्धिहरूको कार्यान्वयन गरौं। पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलन आयोजना जलवायु परिवर्तन तथा व्यवस्थापन महाशाखा वन तथा वातावरण मन्त्रालय र सीआईएन।
किन कुर्नु 84 मिशन 81 दिसौं मिशन 81 3000 रिचार्ज वर्षै भरि मिशन 81 दिसौं मिशन 81 यही हो मौका हेरौं दिसौं वर्ष भरि ढुक्क रिचार्ज गरौं दिसौं मात्र 3000 ले पक्का फुल अन मनोरञ्जन मस्ती अनि धेरै खुशी दिसौं 3000 मा रिचार्ज गरौं वर्षै भरि मात्र रु 3000 मा वर्षभरि डिसोम रिचार्ज गर्नुहोस् लकी ड्रमा थप अर्को एक महिनादेखि एक वर्षसम्म फ्री हेर्ने अवसर प्राप्त गर्नुहोस् यही हो डिसोम मिसन 81 किन कुर्ने 84
डिस होम खुशीको कनेक्सन।
सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
साझा खबरमा अब कतारी राजाको भ्रमण र नेपाली कामदारको विषय। वैदेशिक रोजगार विभागका अनुसार कतारमा 4.5 लाख नेपाली श्रमिक कार्यरत छन् तर अन्य देशको तुलनामा कतार श्रमिकको तलब सुविधा कम र सुरक्षाका दृष्टिले पनि जोखिममुक्त मानिन्छ। कतारका अमीर शेख तमीम बिन हमाद अल थानी नेपाल भ्रमणमा रहेका बेला कतारमा रहेका नेपाली श्रमिकका समस्या समाधानका लागि कस्तो पहल गर्न सकिएला? साथी सुशीला श्रेष्ठले वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेसँग कुराकानी गर्नुभएको छ।
होइन, कतारमा अर्थात् खाडीमा जुनसुकै मुलुकमा पनि उस्तै किसिमको समस्या हो, तर कतार अलि एडभान्स छ। कतारमा अन्य खाडी मुलुकको तुलनामा अलिक कम समस्या छ र अब ट्रान्जिट प्लेस पनि बनाएको अवस्था छैन कतारमा। विशेष गरी ट्रान्जिट प्लेस चाहिँ उसलाई युएईलाई बनाएको अवस्था छ, त्यहाँ कतारलाई बनाएको अवस्था त्यति कम त्यति बढी मात्रामा छैन। अनि अर्को कुरा सोसियल प्रोटेक्सनका कुराहरूमा, अनि त्यस पछाडि स्यालेरी समान स्यालेरीका कुराहरूमा अलिकति सिन्सियरली उहाँहरूले सोध दिनुभयो भनेदेखि हाम्रो धेरै समस्याहरू समाधान हुन्छ।
नेपाली श्रमिकलाई कतार पठाउँदै गर्दाखेरि कतारमा बसेर काम गर्दै गर्दाखेरि भएका समस्याहरू समाधान गर्नका लागि अहिले कतारको राजा नेपालमा आउँदै गर्दाखेरि चाहिँ नेपाल सरकारले कस्तो खालको पहलहरू गर्न सक्छ?
श्रम रिलेसनका कुराहरूमा पनि स्ट्यान्डर्ड हुन्छ भन्ने कुरा हामीले विश्वास गरेका छौँ र कतिपय बायोलेटरल कुराहरूमा समस्या छ, जस्तो अब दुई वर्षीय सम्झौतालाई अपग्रेडिङ गर्ने कुराहरू, रिन्यू गर्ने कुराहरूदेखि लिएर जस्तो हाम्रा कामदारहरूलाई सुरक्षाको उहाँको कामदारको जत्तिकै सुरक्षाको प्रबन्ध गरियो भनेदेखि भोलिका दिनहरूमा हाम्रा कामदार जाने वातावरण अलि उत्साही ढङ्गले अगाडि बढ्ला भन्ने हामीले सोचेका छौँ। त्यो मात्रै पनि होइन कि अमीरले भन्दाखेरि धेरै कुराहरू सम्भावना भएको कारणले गर्दा एउटा मानवीय रूपमा हाम्रा श्रमिकलाई ट्रिटमेन्ट गर्ने वातावरण त्यहाँ भइदियो भने सबभन्दा राम्रो हुन्थ्यो भन्ने हामीले लाग्छ। स्यालेरीकै कुराहरू गर्ने हो भने पनि कुनै पनि कम्पनी कतारमा काम गर्ने कम्पनीहरूलाई उहाँहरूले भन्नु हो भनेदेखि न्यूनतम स्यालेरीको ग्यारेन्टी, त्यहाँ कतारका कामदारहरू कतारका आफ्ना कामदारहरू अरू देशका कामदारहरूले पाएछ र नेपाली कामदारहरूलाई पनि दिने वातावरण भयो भने राम्रो हुन्थ्यो भन्ने हाम्रो पहिलेदेखिको चाहनाहरू बारम्बार हामीले त्यो विषयमा पनि हामीले वार्ता हुँदाखेरिको अवस्थामा पनि हामीले सम्झाएका छौँ, त्यो कानुन होला भन्ने हामीले विश्वास लिएका छौँ।
नेपाल र कतारबीच सन् 2005 पहिलो पटक श्रम सम्झौता भए यता नवीकरण हुन सकेको छैन। 19 वर्षसम्म पनि श्रम सम्झौता नवीकरण हुन नसक्नुको पछाडिको कारण चाहिँ नेपालबाट महिला कामदारलाई कतार पठाउने विषय, घरेलु कामदारमा जुन नेपाल सरकारले 2072 सालदेखि नै रोक लगाएको छ, अब पनि श्रम सम्झौता नवीकरण हुन सक्ने सम्भावना के छ?
होइन, नवीकरण त गर्ने भनेर भनिरहेका छौँ, हामीले काम पनि गरिरहेका छौँ, त्यस्तो नहुने भन्ने कुराहरू होइन। र उहाँले डोमेस्टिक वर्करको इस्युलाई चाहिँ किनभने हामीलाई डोमेस्टिक वर्कर चाहिएको छ, तपाईँहरूले वातावरण बनाइदिनुहोस् न भन्नुभएको छ, अनि यतातर्फ हामीले विविध कारणहरू गर्दाखेरि डोमेस्टिक वर्करलाई चाहिँ हामीले उ गर्न सकेका छैनौँ। उहाँहरूको इस्यु त्यो छ भने हामीले सोसियल प्रोटेक्सन र समान ज्यालाका कुराहरूदेखि लिएर केही केही कुराहरू चाहिँ हाम्रो तर्फबाट पनि राखेका छौँ र यो सम्भावना छ किनभने अगाडि बढिसकेको अवस्था छ।
कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
कतारी राजा नेपालमा विपिन जोशीको रिहाईका लागि पहल गरिदिन राष्ट्रपति पौडेलको आग्रह। लगानी सम्मेलनमा 52 मुलुकका 634 लगानीकर्ता आउँदै।
वैशाख 12 डोप पुननिर्माणमा पाउने 4 खर्ब सकियो। विस्थापितका 92,000 घर अझै बनेनन्। जलविद्युत आयोजनाका लागि विस्फोटक पदार्थको आयात 7 महिनादेखि रोकियो।
भारतको परिपत्रले भन्सारमै थन्क्यो नेपाली चिया। इलामको दुर्गम क्षेत्रमा उम्मेद्वारहरू पुगेनन्। मधुमेहका बिरामी काठमाडौँमा सबैभन्दा बढी।
इजरायल र हमास द्वन्द्वका 200 दिन पूरा। गाजापट्टीमा 10 लाख भन्दा बढी विस्थापित। जलवायु र मौसमी खतराबाट एसिया सबैभन्दा धेरै प्रभावित।
र आईपीएल क्रिकेटमा चेन्नईमाथि लखनऊको जीत। आज दिल्ली र गुजरात खेल्ने।
साझा खबरको अन्त्यमा कार्टुन लिएका छौं। नयाँ पत्रिका दैनिकबाट रवि मिश्रले बनाउनु भएको कर्नर केक शीर्षकको कार्टुन छापिएको छ। यहाँ राजावादीहरूले राजा ल्याउने कुरा गरिरहेको कुरालाई व्यङ्ग्य गर्न खोजिएको छ। राजा त आए तर नेपालका नभएर कतारका राजा आए, त्यो पनि भ्रमणका लागि भनेर। कतारका राजा त फर्किजानेछन्। अब त्यही कुरालाई यहाँ व्यङ्ग्य गरिएको छ र देखाइएको छ। पूर्व राजा ज्ञानेन्द्र जस्ता एकजना व्यक्ति देखिन्छन् अनि अर्का चाहिँ एकजना सहयोगी जस्ता देखिने व्यक्ति छन्। ती सहयोगी जस्ता देखिने व्यक्ति चाहिँ यसो भन्दैछन्, राजा त अर्कै आएछन् त हजुर। अनि ज्ञानेन्द्रको जवाब छ, त्यही भने बरु गणतन्त्र नै ठिक थियो नि हाम्रा लागि त।
हौस् त, प्राविधिक साथी सुभाष पन्तलाई धन्यवाद। अहिलेलाई राजन रुचाल र उषा तामाङ विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम साझा नेपाल प्रसारण हुनेछ। सुन्ने प्रयास गर्नुहोला।
सामाजिक रूपांतरण।